भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेशसम्म साथको विकासप्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तात बहासको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता मानवहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम बस्दा मनोवराजस्थानक। र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। र यतिखेर हामी आज दुईवटा विषयमाथि प्रवेश गरेर कुराकानी गर्दैछौँ भने पछिल्लो समय कैलाली गाउँपालिकाका अध्यक्ष फेरि चर्चामा आएका छन्। खास गरी उहाँले आफ्नो आचार संहिता भन्ने कि नियम बनाउनु भएको जुन किसिमले सबैका निम्ति आचार संहिता उहाँले लागू गर्नुभएको छ भने अध्यक्षलाई सम्मान बिना कुनै पनि काम गर्न नपाइने, अर्थात् अध्यक्षको वरपर पनि हिँड्दा बस्दा डुल्दा वा बोल्दा उहाँहरूले अनुशासनको पालना गर्नुपर्ने जुन किसिमको प्रावधान र नीति नियम उहाँले बनाउँदै भित्तामा टाँस्नुभयो त्यसले एउटा चर्चामा ल्याएको छ। के वास्तवमै उहाँले बोलेका कुरा र उहाँले बनाएका नीति तथा आचार संहिता कार्यान्वयन गरिरहँदा उहाँ चाहिँ सफल हुनुहोला त्यो भने हेर्न बाँकी छ। वास्तवमै कानुन बनाउनु सही कुरा हो, नीति बनाउनु सही कुरा, निर्देशन दिनु सही कुरा, तर त्यसको कार्यान्वयन पक्ष र त्यसले कतिको इम्प्लिमेन्टेसन गरेर पछिल्लो समय परिणाम ल्यायो त्यो भने हेर्न बाँकी छ। तर आज हामी दुईवटा विषयमाथि यतिखेर खरो विषयमा दर बहस गर्छौँ, वास्तवमै हामी तीखो प्रहार गर्दै तातो बहस गर्छौँ। र यतिखेर हाम्रो बिचमा वडागुडी नगरपालिकामा पछिल्लो समय जुन किसिमको चर्चा सुनिएको छ र त्यहाँको नक्सा फाँटमा अत्यन्तै भ्रष्टाचार भएको भन्ने कुराहरू बाहिर आएको छ भने भित्री आन्तरिक स्रोत पनि प्राप्त भएको छ। त्यहाँका कर्मचारीको मिलिमतो र त्यहाँका हाकिम लगायत जनप्रतिनिधिहरूको मिलिमतोमा खुलेआम रूपमा चाहिँ जनतालाई दुःख दिने प्रयास गरिरहेको र वास्तवमै महिनौसम्म झन्डै 6 महिनासम्म पनि कार्यालयको ढोका घटघट्याउँदा वा अर्थात् उहाँले चाहिँ घचघचाउँदा पनि कुनै किसिमको प्रतिक्रिया र उहाँको माग सुनवाई भएन र उहाँले नक्सा पासका लागि दस्तुर तिर्नुभयो तर त्यो दस्तुर तिरे पनि फेरि दस्तुर तिर्नुपर्छ भन्ने जस्तो पैसा नदिएकै कारण कर्मचारीले दुःख दिएपछि यतिखेर हामी यो विषयमा कुराकानी गर्दैछौँ। मैले स्टुडियोमा निमन्त्रणा गरेको थियो कारणवश उहाँहरू दुवै हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ दुवैजना। म एटफर्स्ट हाम्रो आम ग्राहक जो हुनुहुन्छ, जनता हुनुहुन्छ, जो सेवाग्राही हुनुहुन्छ, एटफर्स्ट म डम्बर भट्टजी हुनुहुन्छ, घोडागुडी नगरपालिका वडा नम्बर 5 का सेवाग्राही हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। डम्बरजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा। डम्बरजी आराम हुनुहुन्छ? डम्बरजी आराम हुनुहुन्छ? डम्बरजी ओके। त्यसै गरी हामीसँग कार्यालयका निमित्त प्रमुख हुनुहुन्छ, प्रमुखजी यतिखेर काठमाडौँमा हुनुहुन्छ, मोहन मरासनी भने यतिखेर हाम्रो बिचमा कार्यकारी प्रशासकीय अधिकृत हुनुहुन्छ, यतिखेर हाम्रो बिचमा रामचन्द्र जोशी हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। रामचन्द्रजी यहाँलाई पनि स्वागत छ कार्यक्रममा। आराम हुनुहुन्छ? तपाईँको कार्यालयको गुनासो लिएर जनताले हामीलाई बारम्बार टेलिफोन गर्नुभयो। डम्बर भट्टजी यतिखेर टेलिफोनमा हुनुहुन्छ, उहाँको गुनासो सुनाउँ एटफर्स्ट, त्यसपछि तपाईँको जवाब चाहन्छु म। डम्बरजी तपाईँको गुनासो सुनाउनुहोस्, के भयो खास गरी गोदावरी नगरपालिकाको कार्यालयबाट तपाईँलाई बारम्बार मङ्सिरबाट अहिलेसम्म दुःख दिएको कुरा आएको छ बाहिर, मलाई आयो तपाईँले फोन गर्नुभयो, निरन्तर 2 दिनदेखि फोन गरेपछि आजको समय मैले तपाईँका लागि निकालेँ। डम्बरजी अब भन्नुहोस् खास गरी के भयो तपाईँका निम्ति, कसरी सेवाग्राही मार्कामा पर्नुभयो, तपाईँ कसरी मार्कामा पर्नुभयो?
हजुर सर, मैले यो फाइल मतलब 8/26 दर्ता गरेका थिएँ सर, अनि त्यहाँपछि मतलब सर जिन गर्न मतलब यो 10 माघ 23 आए, त्यो यदि फाइल दर्ता भएपछि मतलब तुरन्तै 15-20 दिनभित्र मतलब या 1 महिनाभित्र त्यो मेरो फाइल मतलब त्यो नक्सा पास हुनुपर्ने या सरजमिन गर्न आउनुपर्ने हो भनेपछि अब मैले मतलब माघको महिनामा घर मतलब सुरु गरिहालेँ सर। त्यहाँ मतलब धाउँदा धाउँदै कहिले वडा कार्यालय कहिले मतलब नाति कार्यालयबाट कहिले केही बनाउनु पर्ने हो, त्यहाँमा त्यहाँबाट पछि लड सबै मतलब प्रमाण जुटाइसकेपछि 2074/11/13 मैले राजस्व पनि काटिसकेँ। यदि सर मैले मतलब डबल दस्तुर तिर्नै पर्ने भएपछि मतलब त्यही जुन दिन मैले त्यो राजस्व काटेँ त्यही दिन मतलब उनले भन्नुपर्ने हो मसित, यदि राजस्व काटिसकेपछि मतलब त्यो अहिले मतलब जाँदाखेरि मतलब अहिले पनि 10 गतेदेखि मतलब बिहान र बेलुका म कतिचोटि धाइसकेँ, त्यहाँ मतलब अहिलेसम्म म 50 चोटि मतलब त्यो नगरपालिका गइसकेको छु।
तपाईँको माग सुनवाई भएन, त्यसो भए तपाईँलाई दस्तुर तिर्नुपर्छ भने त्यहाँका कर्मचारीले भने होइन? तर त्यतिखेर राजस्व दिँदाखेरि पनि त्यहाँ चाहिँ ठुलो खास गरी गोदावरी नगरपालिकाको नक्सा फाँट त्यसै गरी विभिन्न नगरपालिका कुराहरू पनि आउँदैछ होइन, त्यो विषयमा त हामी जान्छौँ नै। डम्बरजी मलाई ठ्याक्कै भनिदिनुहोस्, तपाईँसँग बार्गेनिङको कुरा पनि भएको थियो अरे, हो पैसा माग्नु भएको थियो कर्मचारीले नापी साकाको त्यहाँको भित्र नापी फाँटको
पैसा?
तर त्यो कुरा त बाहिर आएको छ नि त, किन भने त त्यहाँ आर्थिक चलखेल हुन्छ अरे त्यो नापी साकामा, हो
हजुर? अब त्यो त मैले मतलब त्यो पैसाको कुरा पनि गरेन, तिनीहरूले पनि भनेन मसित पैसाको लागि।
डम्बरजी तपाईँको जुन घर बनाउँदै हुनुहुन्छ नि घोडागुडी गोदावरी नगरपालिका वडा नम्बर 5 होइन?
हजुर हजुर।
त्यो मापदण्ड पुरा गर्नुभएको छ यहाँले?
पुरा छ सर, त्यो मापदण्ड अनुसार मैले घर बनाएको छु, अरू केही मतलब त्यसमा केही कमी छैन, जो नक्सा मतलब दिया छ त्यसै मुताबिक घर बनाएको छ। घर त अब सर मैले मतलब जब छब्बिस गते मतलब त्यो फाइल दर्ता गरेको छ भनेपछि अब सात सात महिनासम्म मैले पनि पर्खिनु पर्यो भएन
भनेपछि तपाईँले त्यो दस्तुर तिर्नु भयो दस्तुर तिरिसकेपछि तपाईँले चाहिँ जग बनाउन सुरु गरेर घर बनाउन सुरु गरिसक्नु भयो
हजुर हजुर
तर नक्सा पास थिएन
नक्सा पास भएन
आरसीजी रामचन्द्रजी तपाईँले सुन्दै हुनुहुन्छ जनताको आवाज पनि तपाईँले सुन्नुभयो सेवाग्राही बडो मार्कामा हुनुहुँदो रहेछ मागबाट अहिलेसम्म निरन्तर उहाँ चाहिँ तपाईँको कार्यालय धाउनुभयो तर उहाँको माग सुनवाई भएन अर्थात् उहाँले चाहिँ सेवा प्राप्त गर्नु भएन उहाँलाई चिन्नुहुन्छ डम्बर भट्टजीलाई घोडा के अरे गोदावरी नगरपालिका वडा नम्बर पाँचको हाम्रो सेवाग्राही डम्बर भट्टजीलाई
अब एउटा कुरा चाहिँ के छ भने अब नगरसभाले पास गरेको कानुन व्यवस्था सुरु गरिदियो भने नक्सा पास नगएर है घर बनाएको छ तर मापदण्डभित्र रहेको छ भने डबल दस्तुर लिएर पास गर्न सकिन्छ त्यो पनि मापदण्ड पुरा गरेको छैन भने पासै हुँदैन
तर त्यतिखेर नै डबल दस्तुर लिनु पर्थ्यो नि त तपाईँहरूले गलत गरेर पछि लिनु भने त त्यो मनसा नै गलत देखेन त्यतिखेर किन लिनुभयो त्यसो भए त्यो दस्तुर किन लिनुभयो जनताबाट अब झन्डै छ महिनासम्म तपाईँहरूले सुनवाई गरिदिनु भएन जनताले हैरान परेशान छन् उहाँ जस्तो पात्रहरू धेरै हुनुहोला एउटा होइन उहाँ चाहिँ एउटा पात्र मात्रै हुनुभयो होइन एउटा देखिने पात्र मात्र हुनुभयो उहाँले अति गुहार गरेपछि अन्तत नवराजी मेरो समस्या यो छ भनेर राख्नुभयो मैले भने ल ठिक छ यो विषयमा हामी कुराकानी गर्छौँ तर डम्बरजी तपाईँको विषयमा हाकिम साहबले जुन भन्नुभयो नि नापी शाखाबाट त्यस्तो भएको नहोला किनभने डबल दस्तुर तिर्नुपर्छ भन्ने कुरा आएको छ यो विषयमा पहिले पनि कुराकानी भएको थियो नापी शाखाले के भन्नुभएको थियो तपाईँलाई डबल दस्तुर त्यसो भए तपाईँसँग माग्नु भयो होइन तर उहाँले त भन्नुभयो नि हाकिम साहबले अहिले भन्दै हुनुहुन्छ उहाँसँग कुराकानी गर्न सक्नुहुन्छ तपाईँले होइन हाकिम साहबसँग कुराकानी भएको छ कि निमित्तजी हुनुहुन्छ अहिले यतिखेर होइन कार्यालयको प्रमुखको रूपमा हुनुहुन्छ उहाँ रामचन्द्र जोशीजी हुनुहुन्छ यहाँले कुराकानी गर्नुहोस् उहाँसँग के हो तपाईँको समस्या राख्नुहोस् अब रामचन्द्र डम्बरजी भन्नु न तपाईँको समस्या राख्नुहोस् हाकिम साहब सुन्दै हुनुहुन्छ
होइन सर मैले त्यो मतलब राजस्व काटिरहेको थिएँ 11 महिना 13 गते
हजुर
त्यहाँपछि मतलब म इन्डिया गएँ सर इन्डिया जो काम गर्छु म
हजुर
उति बेला हजुर त्यहाँ हाकिम साहब हुनु थिएन काठमाडौँ गइरहेको थिएँ मैले त्यहाँ भने कि मतलब ठिक छ पछि लग्नु राजस्व काटिसके सकेपछि कहिले लगे पनि हुन्छ भन्यो प्राविधिक साहबले त्यहाँपछि मैले भने ठिक छ अब म मतलब भर्खर इन्डियाबाट आएर 10 गते गएको थिएँ 10 गतेदेखि मतलब कहिले फेरि उहाँ नापी कार्यालयमा गएर त्यो बाटोको मतलब प्रमाणित गरेर ल्याउनु कहिले वडा कार्यालयबाट त्यो पनि लगे लगेर मैले फेरि भन्छन् कि अब डबल दस्तुर काट्नुपर्छ नत्र मतलब हुँदैन यो भनेर भन्यो त्यहाँ
अब एउटा कानुनी व्यवस्था चाहिँ के हो भने अब नक्सा पास नगराइकन घर बनायो भने यदि मापदण्डभित्र गएको पनि पास गर्ने व्यवस्था चाहिन्छ है अब डबल दस्तु तिरेरै नाक पास गर्नुपर्ने व्यवस्था छ होइन अब यदि दिउँसो तपाईँ अफिसमा आउन सक्नुहुन्छ के रहेछ म तपाईँहरूलाई सँगै राखेर
तर हाकिम साहब एउटा कुरा मलाई भन्दिनँ पहिले नै दस्तुर लिएर या नक्सा पास नगरेर जनतालाई दुःख दिने मन सायद देखिएन र यहाँनिर यसरी आशंका गर्न सक्दैनन् आम जनताले
होइन उहाँले हाम्रो अर्को अमिन हुनुहुन्छ एकजना नागु साहको कर्मचारी जो सुन्दरको भएको छैन अमिनलाई सोद्धाखेरि उहाँले नक्सा समयमा पास गर्नु पेस गर्नु भएन भन्ने कुरो छ
होइन डम्बरजी तपाईँले पेस नगर्नु भयो त्यसो भए नक्सा पास गर्नु भएन तपाईँले तपाईँले नक्सा पास गर्नु भएन अमिन समस्या इन्जिनियर साहब भन्दै हुनुहुन्छ उहाँ के अरे हाम्रो हाकिम साहबले भन्दै हुनुहुन्छ नक्सा पेसको कुरा गर्नुभयो उहाँले आफ्नो हुन्छ नि अहिले साबिकमा रहेको फलानो पुरानो नयाँ होइन सबै तपाईँहरूले पेस त गर्नुभयो होला नि वरपरको त्यो के छ जमिनको नक्सा डम्बरजी
म त हजुर मतलब त्यहाँ धाउँदा धाउँदै कहिले मतलब अमिन साहब नभेटिने कहिले मतलब के हुने कहिले के हुने फेरि आफ्नो पनि मैले यता काम पनि हेर्नुपर्ने
रामचन्द्रजी यस्तो धेरै जनता छन् होला हेर्नुहोस् होइन तपाईँको नगरपालिकाबाट सेवाग्राहीहरू मार्कामा त छन् नि त आम जनता त यो पीडा त छ रहेछ नि त देखियो नि त यस्ता धेरै छन् पात्रहरू भन्दै हुनुहुन्थ्यो भित्रको मान्छेले केरी होइन नाम नभनौँ म तर यो यो हेर्दा आरसीजी तर वास्तविक जनताहरू अहिले पनि अनभिज्ञता धेरै छ हेर्नुहोस् होइन अनपढहरू हुनुहुन्छ धेरैलाई थाहा हुँदैन टेक्निकल कुराहरू होइन यता झेलाएको छ उता झेलाएको छ महिनौसम्म तपाईँहरू झेलाइदिनुहुन्छ कार्यालयको कामैका लागि या भनौँ एउटा सानो नक्सा पासकै लागि पैसा पनि लिइहाल्ने काम पनि नगरिदिने यो त तनाव भयो नि त उहाँहरूलाई
होइन यसरी उहाँले आफैले भन्नुभयो म चाहिँ सम्झौतिर गएँ भन्नुभयो होइन अब नक्सा पेस नगरिकन पास चाहिँ के गर्ने नक्सा नै पेस गर्दा पेस गरिया छैन भन्ने कुरो आएको छ होइन
तर एउटा कुरा मलाई भन्दिनँ हाकिम साहब जुन दस्तुर पहिले लिएर फेरि अहिले डबल दस्तुर लिन मिल्छ र भन्ने मात्रै उहाँको चासो हो जस्तो मलाई लाग्यो किनभने हिजो पनि मलाई उहाँले फोन गरिरहँदा अस्ति पनि भन्दै हुन्थ्यो नवजी मसँग डबल दस्तुर लिने प्रयास गरियो यो किन भयो मैले दिइसकेको थिएँ त्यतिखेरको कुरा हो त्यो बिचमा म बाहिर गएँ मेरो गल्ती भयो ल ठिक छ उहाँहरूले आएपछि त पैसा त मैले पहिल्यै तिरिसकेको थिएँ नक्सा पास गरिदिनु पर्थ्यो तर मैले दस्तुर तिरिसकेको छु नक्सा स्वतः पास भइहाल्ला अब मैले घर बनाउनु पर्यो भन्ने जस्तो आशय देखियो यो परिस्थितिमा गल्ती उहाँको छ कि छैन डमरजीको
होइन उहाँलाई चाहिँ नक्सा पासका लागि दस्तुर बुझाउनु लाग्यो होइन त्यसपछि नक्सा पनि पेस गर्नुहोस् भन्यो तर उहाँ फर्किनु भएन नक्सा पे नक्सा ल्याउनु भएन नक्सा नल्याएपछि नक्सा ढुङ्गेर आएपछि नक्सा जहिले पास हुन्छ अनि त्यही बेलाको रितपूर्वक उहाँले घर बनाइसक्नु भयो पहिले
अब डम्बरजी अब के गरिदिनु पर्यो भन्नुहोस् त नगरपालिकाले प्रमुखजी सुन्दै हुनुहुन्छ उहाँले नै हो सबै कुरा मिलाउनु पर्ने होइन प्रशासकीय प्रमुखको रूपमा निमित्त उहाँ नै हुनुहुन्छ रामचन्द्र जोशीजी यहाँले के चाहनुहुन्छ उहाँबाट कार्यालयबाट अब के छ तपाईँको आशा अपेक्षा भन्नुहोस् हामी पुरा गर्छौँ रामचन्द्रजी हुनसक्छ सक्दैन
यो सर मैले 2074/8/26 गते मतलब मेरो फाइल दर्ता भइसकेको छ
हजुर
त्यहाँपछि मतलब म नगरपालिका धाउँदा धाउँदै कहिले अमिन नभेटिने कहिले के हुने फेरि मतलब 10/23 तिनले मतलब सर्जमिन गर्न आएँ यहाँ
हजुर
त्यहाँपछि मैले 11/13 राजस्व काटिसकेँ
हजुर
भनेपछि मतलब मेरो नक्सा पास दिनुपर्ने हो नि
होइन नक्सा पहिले पेस गर्नुभयो भने मैले अरू कागजात पेस गर्नुभयो नक्सा दर्ताका लागि कागजातहरू पेस गर्नुभयो मिनिमम दर्ता गराउनु भयो होइन
हजुर
दस्तुर पनि भनेको टाइममा बुझाउनु भयो ठिकै छ राम्रो कुरो हो होइन तर नक्सा चाहिँ कहिले पेस गर्नुभयो
नक्सा त सर नक्सा त योभन्दा अगाडि नै पेस गरेँ मैले मतलब कति 7/19 मतलब म त यसको काममा लागेको थिएँ नक्साको लागि
नक्सा ढिलो पेस गरेपछि तपाईँले घर बनाउन सुरु गरिहाल्नु भयो नक्सा ढिलो ल्याउनु भयो भनेपछि तपाईँको पनि कमजोरी त रह्यो नि त
घर त सर मैले माघको महिना मतलब सुरु गरे आइदिएन फेरि मैले अब के गर्ने सर मैले त मैले पनि त कमाउनु पर्यो नि
होइन त्यो त ठिक छ कि तपाईँको अब व्यक्तिगत कुरा त तपाईँ यति लाग्नु पर्यो त्यो ठिकै छ तर कार्यालयमा तपाईँले नक्सा पास नक्सा पेस नै गर्नु भएन भने पास के गर्ने त कसरी गर्ने पास त्यो समस्या होइन त
सर जब मेरो मतलब दर्ता फाइल भइसकेको छ 26 मक्सिर भनेपछि मैले त घर त मतलब पुसको मैले लास्टतिर जो जग खन्न सुरु गरेँ हो त्यति बेलासम्म म नगरपालिका कति आजसम्म म 50 गइसकेको छु नगरपालिका
बुझ्यो त्यो अरू कुरा त ठिक छ कि तर एउटा डिजाइन सेटको तपाईँको घरको डिजाइन सेटको मापदण्डभित्रको डिजाइन सेटको नक्सा त तपाईँले समयमा पेस गर्नु पर्ने थियो नि जब
तर आरसिजी यति ढिला एउटा जनताको सानो कामका लागि 6 वेट गर्नुपर्ने यो 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 किसिमको हाम्रो सुशासन यो किसिमको सेवाग्राहीलाई मार्का हामीले सेवा दिने कुरामा हामी यति कटिबद्ध छौँ हामी 24 कार्यरत छौँ भनेर भन्नुहुन्छ तर एउटा जनता 50 पुग्दा पनि उहाँको सानो कुरा दस्तुर लिएर भनिदिनुहोस् तपाईँहरूले लिनुभयो पैसा होइन तर काम त गरिदिनु पऱ्यो नि भन्ने गुनासो त आयो नि त टाइममा गरिदियो भए आज दुःख पाउँथेनन् कि त्यहाँनिर कमी कमजोर रहेन कार्यालयको हाकिम साहब
होइन त्यो ठिक हो कुरा समयमा काम गर्नुपर्छ कर्मचारीले होइन ठुलो सेवाग्राहीलाई सेवा समयमा दिनुपर्छ त्यो कुरामा दिनु छैन तर कुरा त सुन्नुभयो नि डम्बरजीको कुरा पनि सुन्नुभयो नक्सा पेस गर्नु भएको छैन नक्सा पास गर्ने त नक्सा हो नि त नक्सा पेस नगरेपछि पास चाहिँ के गर्नु
तर त्यहाँ कहिले अमिन भेटिएन भन्ने अरे, कहिले प्राविधिक भेटिएन, कहिले को भेटिएन भनेर चाहिँ मलाई चाहिँ धेरै पटक दुःख दिनुभयो भनेर भन्नुभयो नि त उहाँले, त गुनासो त त्यसरी पनि राख्नुभयो नि त। मैले त लगेकै हो, फाइलहरू सबै तयार थियो, उहाँहरूले माग्नै भएन, उहाँहरू चाहिँ टाइमै दिनु भएन, आठ आठ महिनासम्म म घुम्दा पनि मैले मेरो त वास्तै छैन भने भन्नुभयो त उहाँले। डम्बरजी कहिले कहिले जानुभयो ठ्याक्कै भन्नुहोस् त अब अन्त्यमा।
म सर यो मतलब पुसको महिना गए कतिचोटि, ल कहिले भेटिए पनि ल ठिक छ भोलि आउँछु पर्सि आउँछु, फेरि अब एक दुई दिन नआएपछि फेरि जाने, फेरि ल ल ठिक छ म आउँछु भन्छन्, आउँदै आउँदैनन् यता।
भनेपछि कार्यालयको कर्मचारीहरूले तपाईँलाई ढाँट्नु भयो, तपाईँलाई ठग्नु भयो, उहाँहरूले चाहिँ आउँछु आउँछु भनेर तपाईँलाई आश्वासन मात्र दिनुभयो तर काम भएन।
भएन
अब के चाहनुहुन्छ उहाँले सुन्दै हुनुहुन्छ कार्यालयको प्रमुख?
अब के चाहने सर, नक्सा पास हुन्छ भने त्यही राजस्व काटेको म हुनु पऱ्यो न त, ठिक छ मेरो जो यो मतलब अहिलेसम्मको ऊ भइहाल्छ दुःख भइहाल्छ त्यो मतलब यो मेरो पैसा वापस हुनु पऱ्यो बस।
आरसीजी यो सम्भावना छ कि छैन? जनताले त अब सिधा रूपले बुझ्छन्, हेर्नुहोस् होइन, कयौँ कमी कमजोरी हुन्छन् तपाईँहरूकै कार्यालयबाट, कयौँ पटक त्रुटिहरू हुन्छन्, हामी आम मानिस हो, हामीबाट त कयौँ अनुभूत हुन्छ, हामी थाहै हुँदैन, हेर्नुहोस् होइन, त्यो टेक्निकल कुराहरू थाहा हुँदैन, धेरै रुवाइया हुन्छ, जनतालाई दुःख दिया हुन्छ। अब भन्नुहोस् ठ्याक्कै उहाँले न्याय पाउने किसिमले कसरी सम्बोधन हुन्छ उहाँको, भनौँ न विषय
होइन। अब उहाँले समयमा नक्सा पेस नगरेको हो भने डबल डस्टुन लिएर डबल डस्टुन मैले तिरेर पाठ गर्न सकिन्छ, त्यो मापदण्डभित्र रहेछ भने होइन, त्यसमा समस्या चाहिँ छैन, उहाँलाई डबल डोज तिर्ने मात्रै समस्या, तर नक्सा त्यो उहाँले पेस नगरेको हो नि त।
तर उहाँको एउटै गुनासो के भने, पहिले मैले तिरिसकेँ सर, फेरि मलाई यो चुतिया बनाउने खेल भयो भन्ने भएन र अलिकति लाग्दैन होला जनतालाई, पहिले पनि लिइहाल्ने फेरि अहिले पनि लिने, यो त अलिकति भनौँ न दोधारमा पारे जस्तो, मैले समयमै तिरेको पैसा र दस्तुर पनि काटिहाल्ने, फेरि मेरो नक्सा पनि पास नगरिदिने, फेरि अहिले नक्सा पासकै लागि फेरि पैसा खाने, यो त ठग्या होइन र भन्ने लाग्यो होला नि त उहाँलाई, अझ क्लियर पारिदिनु डम्बरजीलाई।
होइन उहाँले अब यसो त दस्तुर पनि दस्तुर यति पैसा त्यहाँ तिर्नुहोस् राजस्व शाखामा, अनि नक्सा पनि लिएर आउनुहोस् पास हुन्छ भन्ने कुरा त कम्सनले राखेको छैन होला, दस्तुर तिर्नुको पहिला उहाँले नक्सा नक्सा ल्याउने सँगसँगै दस्तुर तिर्नुपर्छ, नक्सा नक्सा ल्याउनु भएन, नक्सा ढिलो पेस गर्नुभयो, त्यो न्याय सकेपछि उहाँले घर उठाउनु सुरु गरिसकेपछि
तपाईँले त नापीबाट निकाल्नु भयो होला नि, तपाईँको जमिनको नक्सा त घर बनाउँदाखेरि यो भनेर त पछि नगरपालिकाले प्रमाणित गरेर ठिक छ भनेर गर्ने होला होइन,
घरको
नक्सा हाकिम साहब उहाँले त भन्नुभयो पेस गरेको छु भन्नुभयो त,
घरको नक्सा कहिले पेस गर्नुभयो त,
घरको नक्सा सर पहिले पछि किन पेस गरिहाल्छ, पहिले पेस गरेपछि त दर्ता भयो र त्यो नक्सा पेस नगरी कहाँ दर्ता हुन्छ र?
होइन कहिले रहेछ, तपाईँ दिउँसो आउन सक्नुहुन्छ, अफिसमा आउन सक्नुहुन्छ?
ठिक छ म आउँछु, कति बेला कति बेला आउँछ सर?
होइन 10 बजेपछि अफिस खुल्छ, तपाईँ आउनु न जति बेला उपयुक्त हुन्छ आउनुहोस् होइन,
ल ल ठिक छ,
तपाईँ र म त्यहाँको कर्मचारीले सँगै राखेर कुरा गर्छु, तपाईँमाथि अन्याय भएको नै हो भने
हजुर
अन्याय भएकै हो भने तपाईँलाई उचित न्याय हुन्छ।
ल डम्बरजी अब विश्वस्त हुनुहुन्छ, हाकिम साहबले प्रतिबद्धता गरिसक्नु भएको छ, ल हामीले डाइरेक्ट तपाईँसँग कुराकानी गरायौँ, अब विश्वास गर्नुहोस् तपाईँका केही कमी कमजोरी छन् भने त्यसलाई पनि सुधार्नु पर्यो, जनताले पनि बुझ्नु पर्यो होइन, यदि छैन भने तपाईँले न्याय पाउनुहुन्छ त्योतिर हामी छौँ है त।
हस्
थ्याङ्क यू सो मच डम्बरजी। त्यसै गरी आरसीजी जनताको गुनासोहरू आइरहन्छन्, हेर्नुहोस् बेला बखतमा हामी कहाँ धेरै गुनासोहरू आउँछन् तर हामीले समय परिस्थिति सबै मिलाउनु पर्छ, जनतालाई सेवा दिने कुरामा तपाईँहरू कटिबद्ध हुनुहुन्छ, राष्ट्र सेवक हो तपाईँहरू होइन, तपाईँले जनताको सेवा गरिरहनु भएको छ, आम जनताले दुःख पाउनु भएन, जनतालाई चाहिँ इन टाइममै यसो हो भनेर बुझाइदिँदा अझ राम्रो हुन्थ्यो कि जनताले दुःख पाउँदैन, झन्डै 6 महिनासम्म होइन डम्बरजीले दुःख पाउनु भयो, अब यस्ता जनता धेरै होलान् ती आउलान् पनि हेर्नुहोस् फेरि होइन आगामी दिनमा, तर यी आम जनताले यतिखेर गोदावरी नगरपालिकाको धेरै जनताले सुन्दै हुनुहुन्छ होइन,
हजुर
आम जनतालाई आग्रह अनुरोध यहाँको के छ आश्वासन भन्नुहोस्?
होइन अब निश्चय पनि कर्मचारी एउटा राष्ट्र सेवकको नाताले म जनताको काम समयमा गर्छु विद्यमान कानुन अनुसार गर्छु भनेर शपथ खाएर कर्मचारी बसेको हुन्छ होइन, अब त्यो समयमा कर्मचारीलाई सेवा गराएरलाई सेवा दिनुपर्छ त्यो त्यसमा बिमत छैन, तपाईँहरू यो मिडियाकर्मीले पनि यसरी विभिन्न जनतामा परेका समस्याहरू यसरी उजागर गरिदिनुभयो भने गरिदिनुहुन्छ बेला बेलामा गरिदिनुहोस् होइन, हामीलाई गरिदिनुहोस् त्यसका लागि तपाईँ नवराजी लगायत रेडियो दिनेश मिश्रालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, हस्,
थ्याङ्क यू सो मच, समय दिनुभयो, थ्याङ्क यू सो मच आरसीजी।
थ्याङ्क
यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो गोदावरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत हुनुहुन्थ्यो, हामीसँग त्यहाँको प्रमुख हुनुहुन्थ्यो रामचन्द्र जोशी हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गऱ्यौँ भने, त्यसै गरी आम जनता जो चाहिँ सेवाग्राही हुनुहुन्थ्यो डम्बर भट्ट हुनुहुन्थ्यो, हामीले कुराकानी गऱ्यौँ गोदावरी नगरपालिका वडा नम्बर 5 एकजना जनताको समस्या। अब एकैछिनमा कार्यक्रममा छोटो कमर्सियल ब्रेक जान्छु, ब्रेकपछि हामी एउटा वन उपभोक्ता समिति खास गरी चाहिँ जिल्ला वन महासङ्घको चुनावमा चाहिँ जुन किसिमको भनौँ न विभेद देखियो, यो विषयमा हामी एकैछिनमा चर्चा परिचर्चा र खरो विषयमा दरो बहस गर्छौँ, हामी तिखोमा तातो बहस गर्छौँ कार्यक्रममा। यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु।
एसओ अक्सिजन द्वारा उत्पादित अक्सिजन सिलिन्डरहरू सुपथ मूल्यमा पाइन्छ। एम्बुलेन्स अस्पताल तथा बिल्डिङ कपिङको लागि सम्पर्क राख्नुहोला। सम्पर्क अनामी ट्रेड एन्ड सप्लाइज, चटकपुर कैलाली, शिवशक्ति ढुवानी सेवा नजिक। सम्पर्क नम्बर 98484-93902, 98124-00-127।
लक्ष्य हो हाम्रो सुरक्षित आरती, हाम्रो अधिक अटुट अचल मजबुत रङ्गीन आरती, हाम्रो यो गाउँ शहर बनाउँछौँ सुन्दर, आरती गौरव हाम्रो।
आदर्श तपाईँ यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ। त तातो बहसमा भर्खरै मात्र हामीले गोदावरी नगरपालिकाको एकजना सेवाग्राहीको समस्याको विषयमा हामीले त्यहाँका कार्यालय प्रमुखसँगै रहेर कुराकानी गऱ्यौँ भने, अब हामी सामुदायिक वन उपभोक्ता महासङ्घको पदाधिकारी चयनको विवाद जसरी बाहिर आयो र यतिखेर एउटा प्यानलले पत्रकार सम्मेलनै गरेर कर्ण रावलले चाहिँ प्यानल आधिकारिक हो भनेर उहाँले भनिरहँदा अर्को प्यानल चाहिँ कार्यालयमा तालाबन्दी गर्यो तर तालाबन्दीलाई पनि खोल्नुभयो र डन्डीराज सुवेदी जो हुनुहुन्छ अर्को प्यानल काङ्ग्रेस र वाम गठबन्धन पछिल्लो समय कम्युनिस्ट पार्टीको जुन हालीमुहाली जसरी चारैतिर देखिएको छ किन उहाँहरूलाई तानाशाही शैलीमा एकलौटी रूपमा पदाधिकारी चयन गर्नुभयो त के लोकतन्त्रमा चुनावको विपक्षमा यसरी जान मिल्छ कर्ण रावल यतिखेर हाम्रो बिचमा हुनुहुन्छ त्यसै गरी डन्डीराज सुवेदी पनि हुनुहुन्छ उहाँहरू दुवैजनालाई म वेलकम गर्छु यहाँहरू दुवैजनालाई स्वागत छ कार्यक्रम तातो बसमा
धन्यवाद
म डन्डीराजजीबाट सुरु गर्छु डन्डीराजी कर्ण रावलजीले वैधानिक त हामी हो हाम्रो चाहिँ चुनाव चाहिँ वैधानिक रूपमा भयो र हामी अध्यक्ष सर्वसम्मत रूपमा म भए भनेर उहाँले चाहिँ एनाउन्स गरेर यतिखेर बारम्बार विभिन्न मिडियाहरूमा चाहिँ उहाँले भर्खरै मात्र लम्कीमा पनि अन्तर्वार्ता दिनुभयो यो विषयलाई यहाँले कसरी हेर्नुहुन्छ ठ्याक्कै भन्नुहोस् डन्डीराजी यहाँको समस्या के हो यहाँ के भन्न चाहनुहुन्छ चुनाव नभइकन तानाशाही शैलीमा कर्ण रावलले आफ्नो प्यानल घोषणा गर्नुभएको छ यहाँले के भन्नुहुन्छ
नवराजी यो विषय गरी साप्ताहिक रूपमा उहाँसँग आफ्नो विधान छ नियमावली छ संगठन नियमावली छ प्रक्रिया छ जब साप्ताहिक रूपमा उहाँसँग तैलालीको 12 स्थानीय महासङ्घबाट पदाधिकारी छनौट भएर 24 एउटा टिम बन्यो जो जिल्ला महासङ्घको सदस्य बने त्यसपछि हामीले त्योभित्रबाट साप्ताहिक रूपमा उहाँसँग विधान अनुसार एउटा अध्यक्ष एउटा सचिव एउटा कोषाध्यक्ष र एउटा उपाध्यक्ष र 4 पद हामीले भएसम्म सर्वसम्मति रूपमा चयन गर्नुपर्छ भए यदि हुन सकेन भने हामीले विशेष गरी निर्वाचन प्रक्रियामा गर्नुपर्छ भन्ने हाम्रो विधानगत व्यवस्था छ त्यसैले हामी छलफलमा थियौँ र छलफल अगाडि बढायौँ र जुन अहिले हजुरले कर्णजीको कुरा गरिराख्नु भएको छ उहाँ र मेरो दाबी थियो मौखिक रूपमा दाबी थियो निर्वाचन प्रक्रियाको हिसाबले हामी अगाडि बढिरहेका थिएनौँ हामीले के भन्यौँ भने सामुदायिक रूपमा महासङ्घको विधान अनुसार यदि हामी सहमति हुन सकेनौँ भने गोप्य मतदानद्वारा निर्वाचन गरिनुपर्छ हार जित त स्वाभाविक रूपमा एकजनाको हार हुन्छ एकजनाको जित हुन्छ र एकजना अध्यक्ष हुन्छ भन्ने कुरा मैले राख्दा जबरजस्ती रूपमा कर्ण रावलजीले जबरजस्ती रूपमा हामी होइन मेरो बहुमत छ हाम्रो बहुमत छ भनेर हात उठाउने ताली बजाउने प्रक्रिया अगाडि बढाउनु भयो त्यो हुन सक्दैन त्यो गर्नुहुन्न भन्ने कुरा मैले गरिसकेपछि उहाँहरू हलबाट बाहिर निस्केर अर्को दिन त्यो दिन होइन अर्को दिन उहाँले जबरजस्ती रूपमा के अरे आफ्नो प्यानल घोषणा गर्यो के अरे म अध्यक्ष बाबा घोषणा गर्यो अब म हजुर के अरे सम्पूर्ण दर्शकजीलाई के जानकारी गराउन चाहन्छु भने सामुदायिक वनभोक्ता महासङ्घको विधानको परिचय 7 36 उम्मेदवार कस्तो मान्छे हुन पाउने सामुदायिक वनभोक्ता महासङ्घ कैलालीको अध्यक्ष पद लड्नलाई भन्ने व्यवस्था छ यसमा के छ भने सबै तहका महासङ्घको अध्यक्ष पदको उम्मेदवार हुनलाई सम्बन्धित महासङ्घको कार्य समितिको पदाधिकारी एक कार्यकाल सक्रिय रूपमा काम गरी अनुभव प्राप्त गरेको हुनुपर्दछ भन्ने उल्लेख छ कर्ण रावलजी अध्यक्ष हुनलाई त्यो किताब हुनु भएको छैन त्यो मैले भन्नुहुँदा नि सामुदायिक महासङ्घ
अब कुरा गरौँ डन्डीराजे कर्ण रावलजी तपाईँले सुन्दै हुनुहुन्छ तपाईँ वैधानिक अध्यक्ष होइन रे नि तपाईँ त अवैधानिक अध्यक्ष तानाशाह शैलीमा होइन तपाईँले चाहिँ 4-6 मान्छे ल्याएर चाहिँ जुन किसिमले तपाईँ अध्यक्ष भन्नुभएको छ तपाईँ वैधानिक हुनुहुन्न भनेर भन्नुभयो नि त डन्डीराजीले के हो यथार्थ कुरा भन्नुहोस् त आज
पहिलो कुरा उहाँहरूलाई जुन स्रोतमा यो 8 कर्मलुट गर्न खोज्नु भएको थियो सामुदायिक वनभोक्ता महासङ्घको नाउँमा उहाँले उहाँको हैसियत 8 अगाडिको र अहिलेको उहाँको हैसियत हेर्नुहोस् उहाँले जुन बर्मलुट गर्नुभएको छ त्यसको छटपटाइ मात्र हो उहाँहरूलाई अर्को कुरा जब उहाँले भनिसक्नुभयो 13 कैलाली स्थानीय तहमा 12 स्थानीय तह निर्वाचित भइसक्यो 16 जिल्ला कमिटी निर्वाचित भए भने यो सङ्घीय संरचना पछिको देश सङ्घीय संरचनामा गइसकेपछि पहिलो अधिवेशन हो भन्ने उहाँहरूले हलबाट पास गरेको छ र विधि विधान तह पनि पहिलो अधिवेशन हो र यहाँ के हो भने यहाँको पुरानो यहाँ पुरानो पनि महासङ्घ थियो उहाँहरूले चिठी पठाएर स्थानीय महासङ्घ अब खारिज भयो सङ्घीय संरचना अनुसार अब कुनै यो छैन भनेर उहाँहरूले गर्नुभयो अर्को कुरा उहाँहरूको कार्यकाल 4 उहाँहरूले 8 खानुभयो उहाँहरू पहिल्यै अवैधानिक
तर डन्डीराजी तपाईँले अवैधानिक भन्नुभयो नि त 4 होइन 8 तपाईँले खानुभयो भन्नुभयो नि त डन्डीराजी यथार्थ कुरा भन्नुहोस् आज जनतालाई सबै तपाईँहरू दोहोरो चर्काचर्की गर्नुहोस् हेर्नुहोस्
एकदम मैले भने नि उहाँहरूले चार वर्षको कार्यकाललाई 8 पुगाउनु भयो उहाँहरू आफैमा अवैधानिक हो पहिलो कुरा अर्को कुरा आफैमा उहाँहरू
केन्द्रबाट नै हामीले अब नयाँ संरचना अनुसार के अरे अधिवेशन गर्नुपर्छ भनेर पत्राचार भइसकेपछि मात्रै हामीले त्यति बेला अधिवेशन स्थगित गरेका थियौँ त्यो कर्णजीलाई पनि सबै विधानको बारेमा जानकारी छ जुन अहिले यो बर्मलुकका कुरा गर्नु जो व्यक्तिगत आक्षेप लगाइराख्नु भएको छ उहाँ त्यो 8 कहाँ जानुभयो के कुरा गर्नुभयो त्यसैले हामीलाई कुनै पनि छटपटाइ छैन मैले एउटा मात्रै कुरा के गरेको भने कर्णजीले पनि हामी किनभने आफ्नो वास्तविक कुरा भन्नुपर्छ निर्वाचन प्रक्रियामा जाउँ
निर्वाचन परिचालन जसको जिम्मेदार हुन्छ त्यो स्वाभाविक रूपमा हामी किनभने कर्णजी पनि जिल्ला सदस्य भइसकेका थियो, म पनि जिल्ला सदस्य हो अहिले, भने यदि कर्णजीले नै चुनाव जितेर अध्यक्ष हुन्छ भने मैले शास्त्र स्वीकार्छु भनेर मैले त्यो हलमै भनेको थिएँ। तर उहाँहरूले के मान्नु भएन भने हामी एकलौटी रूपमा गर्छौँ, राजनीतिक पूर्वाग्रहको रूपमा हामीलाई लिनुभयो, किनभने उहाँले भनिराख्नु छ मसँग आधा बहुमत छ, आधा यो छ, मसँग पनि आधा बहुमत छ, कसरी उहाँले कुनै निर्वाचन प्रक्रियामै अगाडि गएको छैन भने कसरी अध्यक्ष सती कोठाको हैसियत कहाँबाट राख्यो?
कर्णजी
कार्यकाललाई कति वर्ष पुगाउनु भयो, उहाँहरूको सोच त्यो किन छोड्न चाहनु भएको छैन, छटपटाई किन भन्ने कुरा चाहिँ उहाँहरूको पुरा त्यो मन मस्तिष्कमा बसेको, त्यो हरियोपनको स्रोत, जिआइजेडको स्रोत, त्यो स्रोतबाट आफ्नो रोजीरोटी पाल्नेहरूले छोड्न नचाहेका मात्रै हो। अर्को कुरा के हो भने उहाँहरूले 8 वर्षमा सामुदायिक वनमा सुशासनको कुराहरू, सामुदायिक वनको हकिकतका बारेमा कहाँ कति बोल्नुभएको छ, कहाँ कति के गर्नुभएको छ भन्ने कुराहरू बुझ्न जरुरी छ। अर्को कुरा उहाँहरूले यतिसम्म राजनीति गर्नुभयो कि सबै स्थानीय तह समाप्त भइसकेपछि काङ्ग्रेसको मान्छे कहाँ कहाँ छ भनेर खोजेर संयोजक बनाउनु हो, यो राजनीति उहाँले गर्नुभयो। अर्को कुरा, म त्यत्रो अधिवेशनसम्म लगातार सामुदायिक वनको एउटा महासङ्घको पद अध्यक्ष भइरहँदा धनगढी अहिलेका धनगढी नगरपालिकाका मेयर साहब रातभरि त्यो एउटा चौकीदारले चाहिँ ड्युटी दिए चाहिँ गेटमा ड्युटी दिएर पैसा बाँड्छु भनेर भुप्पे मतदान भएपछि 3-3 लाखको दरमा हामी एउटा मत किन्छौँ, 3 वटा मत किन्छौँ 9 लाखमा, तलाई एक मतले हराउँछौँ भनेर निर्वाचन कमिटीमा बसेका मान्छेहरूको भाषा र त्यो पैसा बोकेर उहाँहरूको नेता कार्यकर्ताहरू बाहिर बस्छ।
तपाईँ यथार्थ प्रमाण भन्दै हुनुहुन्छ कि हचुवाको भरमा भन्दै हुनुहुन्छ? कर्ण रावलजी, तपाईँले मेयरलाई आरोप लाउनु भएको छ?
राजबहादुर एयर निर्वाचन कमिटीको सदस्यले मेरो सामने भनेको कुरा मैले कहिले पनि हचुवा,
भनेपछि धनगढी उपमहानगरपालिकाका मेयर पैसाको बिटो लिएर चाहिँ चुनावमा चाहिँ धाँधली गर्न जानुभयो, अर्थात् भोट किन्न जानुभयो,
त्यही बस्नु भएको छ।
तर डन्डीराजजी,
यो सरासर एक नम्बर गलत काम हो। उहाँले अहिले मेयर साहब जानुभयो भन्ने जुन कुरा उठाइरहनु भएको छ, उहाँको पनि सांसद, उहाँको पार्टीको समर्थक सांसद पनि आएका छन्, धेरै ठाउँ हस्तक्षेप गर्न खोजेका छन्। तपाईँ त्यो मात्रै होइन, अत्तरको अधिवेशन हेर्नुहुन्छ भने पूर्ण रूपमा सांसद, मेयर, उपमेयरले हस्तक्षेप गर्न खोजेका थियो, हामीले सामुदायिक मुद्दा महासङ्घको विधानअनुसार काम गर्नुपर्छ भनेर हस्तक्षेप गर्न।
त्यो कुराहरू त हामीलाई थाहा, उहाँहरूले एकदम एकलौटी रूपमा गोप्य रूपमा कतै जाँदा सामुदायिक वनमा लागेका मान्छेहरू त त्यहाँ पुग्छन् नि हजुर, सामुदायिक वनमा लागेका मान्छेहरू त्यहाँ पुगे, तर रातभरि ड्युटी दिन त उहाँहरू पुग्नु भएन नि, सामुदायिक मान्छेहरू त्यहाँ पुगे होला, तर सामुदायिक वनसँग कुनै सम्बन्ध नभएका मान्छेहरू त्यहाँ पुगिया छ।
मैले अनेक नाटक गरौँ भनेर उहाँले अध्यक्ष पद सो घोषणा गर्नुभएको, किनभने म पनि अध्यक्ष पद घोषणा गर्न सक्थेँ,
किनभने
तपाईँसँग बहुमत छ भने दण्डीराजी, तपाईँसँग 24 जनामा बहुमत छ भने घोषणा गर्नुहोस् न, 24 जना भने त जिल्ला कार्य समितिको सदस्य हो, तपाईँ घोषणा गरेर बहुमत सिद्ध गर्नुहोस् न, म तपाईँलाई स्वीकार्न तयार छु। मैले भने नि तपाईँसँग बहुमत सहित तपाईँलाई सिद्ध गर्न सक्नुहुन्छ भने म तपाईँलाई स्वीकार्न तयार छु, तर 14 जना मेरो फेभरमा हुँदा तपाईँको छटपट आएको किन, तपाईँको छटपट आएको किन, 14 जना मान्छेले स्वयं उपस्थित गरेर म उपस्थित छु भनेर तपाईँ
छटपट आएको पुरै छैन, तर प्रक्रियामा जाउँदा कुनै आपत्ति, हामीले निर्वाचन गोप्य भोटमा जाउँदा कुनै आपत्ति छ? मैले के भनिरहेको भने पटक पटक हाम्रो साथीहरू सबैले के भनिराख्नु भएको छ भने निर्वाचन प्रक्रियामा गोप्य मतदान गरौँ, दस्तखत गरेर पनि कहिले मतदान हुन्छ, लोकतान्त्रिक पद्धतिमा दस्तखत गरेर हुन्छ, नेपाली काङ्ग्रेस एमाले भनेर यहाँ हामी कुनै पनि छुट्टिनु हुँदैन, किनभने सामुदायिक मुद्दा महासङ्घ हामी सबै आफ्नो आस्था दिए भए पनि हामी महासङ्घ भनेको समूहको छात्र सङ्गठनको हिसाबले हामी आयौँ भने यो भोट किन्ने, भोट किन्नलाई पैसा खर्च गर्ने
पैसाका लागि किन्छु भन्न खोजे भनेर खुला मत जसले दिइरहेको छ, गोप्य मत भयो भने कतै किन्न सक्छु भन्ने मात्रै हो उहाँको, अरू उहाँको कुनै तर्क र तुर्क छैन, गोप्य भयो भने त्यहाँ भित्रबाट 2-4 जना मान्छे किन्न सकिन्छ कि भन्ने उहाँहरूको एकदम स्वार्थको कुरा हो, त्यो मिथ्या कुरा हो उहाँहरूले।
तर कर्णजी, 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 डन्डीराजजी,
14 जना मध्येको
कसरी दिन्छ? तपाईँले किन्न खोज्नु भएको थियो, गोप्य भएपछि तपाईँलाई मान्छे दिँदै दिँदैनन्, तपाईँ
होइन, तर कर्णजी, कर्णजी, एउटा कुरा दिदीको
धेरै तरिका हुन्छन्, मान्छे स्वयं उपस्थित भएर म मेरो समर्थनवालाई छ भन्दाखेरि त्योभन्दा ठुलो लोकतन्त्र के हुन्छ?
होइन,
सबै सबै तत्त्वहरू जब निर्वाचन उपसंयोजक उपसंयोजक घोषणा गरेको हामी रेकर्ड छ, त्यसपछि त्यहाँ रहेको सभा अध्यक्ष भन्नुभएको भिकुरामले सभा विघटन गरेको हामीसँग रेकर्ड छ, भिडियो रेकर्ड छ, हामीले घोषणा गरेको हलमै घोषणा गरेर टिका टालो लगाएर बाहिर आएको हामीसँग भिडियो रेकर्ड छ, त्यो उहाँहरूले लगाएको सबै मिथ्या आरोप हो। उहाँहरूसँग उहाँ जसले ठुला मत दिन सक्छ उसले गोप्य मतदान उहाँलाई दिन्छ, उहाँका चरित्रहरूका बारेमा नबुझिया एकै छ। सबै सबै उहाँहरूले सबै उहाँहरूले पुरा गरेको उहाँहरूलाई उहाँहरूलाई जो यति दुःख उहाँले भन्नुभएको छ नि गोप्य मतदान उहाँलाई ठुला मतदान दिनेले उहाँलाई गोप्यमा मत दिन्छ, ठुलामा म उहाँलाई दिन्छु भनेर आउने मान्छेले चलिरहेको सुवेदीलाई मत दिन्छ।
तर एउटा कुरा माइनेटिङ नै तपाईँ
देखाउनु भएको थियो, उहाँले पावन देखाउन खोजिरहनु भएको थियो, त्यो हामीले बुझेर हामीले खुला मत दिनुपर्छ। खुलामा जसले दिन्छ हामी 14 जना खुला रूपमा आयौँ, 14 जना साथीहरूलाई पनि खुला हामीले 24 जनामा 14 जना साथीहरूले सही गरेर दिनुभएको छ। उहाँ अवैधानिक भन्दा पनि उहाँ घनाइसकेको, उहाँ एकदम सामुदायिक चरित्रमा पनि उहाँ घनाइसकेको मान्छे हो। यो त उहाँलाई धेरै कुराहरू हामीले बोलिरहनु पर्दैन, सामुदायिक मनका हरेक उपभोक्ताहरूको कार्यक्रम निकाल्ने उहाँको चरित्र के हो,
होइन व्यक्तिगत आरोपमा नजाऊ कर्णजी, व्यक्तिगत कर्णजी तर उहाँले आरोप लाउनु भयो नि त तपाईँहरूलाई विधान विधिको कुराहरूलाई त मिचो होइन तिचो मिचो गरेर तपाईँहरू चाहिँ विधानलाई नै नमानेर थिचोलेर होइन तपाईँहरू अगाडि बढ्नुभयो, विधान अनुसार चाहिँ तपाईँहरूको उपस्थिति नै उपस्थिति।
मेरो प्रश्न सर सुन्नुहोस्, गण्डी राज्य विधानको व्याख्या त हो कि हामीभन्दा उपल्लो तहका मान्छेहरू विधानको व्याख्या त हो, मलाई यो पहिलो प्रश्न।
तर निर्वाचन कमिटीले चाहिँ स्थगित गरेको निर्वाचनमा तपाईँहरूले बहुमत छ भनेर एकलौटी रूपमा किन जानुभयो भन्ने उहाँको आरोप भयो क्या?
निर्वाचन कमिटी त जिल्ला कमिटी जो 24 जना भित्रबाट सहमति हुन सकेर भने बनाउने, उहाँले रेडियो विगतित 8 वर्ष 4 वर्षको कार्यकाल 8 वर्ष चुनाउने कमिटीले बनाएको निर्वाचन कमिटी, त्यसमा पनि राजनीतिक दलका क्याडरहरू नेताहरू उहाँले यस्ता राख्नु भएको छ कि जो काङ्ग्रेस सत्ता क्याडरहरू पैसा बाँडेर किन्छु भन्ने व्यक्तिहरू राख्नु भएको छ,
अब डन्डी राजे उहाँले भन्नुभयो हलको विधिको व्याख्या भने भन डन्डी राजे होइन विधिको व्याख्या गर्ने भने त्यहाँका
प्रणजीलाई मेरो साथी पनि उहाँलाई म के अनुरोध गर्न चाहन्छु भने बोल्नुभन्दा अगाडि अर्का कुरा पनि सुन्ने प्रयास गर्नुहोस् कम्तीमा, किनभने हामी अहिले राजनीति रूपमा आरोप लगाइराख्नु
कुरा सुन्नुहोस् डन्डी राजीको
भित्र उहाँले राजनीति रूपमा जो आरोप लगाइराख्नु भएको छ हामी राजनीति रूपमा आरोप त्यति लगाउन चाहन्नौँ, तर पनि म के कुरा भन्न चाहन्छु भने उहाँले जिल्ला विकास समितिको समन्वय समितिको हलमा गएर शपथ ग्रहण गर्यो भन्ने आइरहेछ, उहाँले कुन ठाउँमा गएर शपथ कुन विधान अनुसार विधान मान्न नहुने शपथ ग्रहण कुन विधान अनुसार उहाँले गर्नुभयो त्यो मलाई पनि देखाउनु पऱ्यो।
कर्णजी 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 उहाँको कुरा सुन्नुहोस् त्यसपछि तपाईँको प्रतिक्रिया दिनुहोस्। डन्डीराजी
जब अधिवेशनका कुरा गर्दा अधिवेशनका कुरा गर्दा सामुदायिक मनोरञ्जन महासङ्घको विधानको व्याख्या गर्ने अधिकार हामीलाई छैन भने सुरुवातको छैन हामीले के भन्यो यो व्याख्या गर्ने अधिकार तपाईँले पनि छैन भने राज्य कार्य समिति जुन हामीले पत्र पठाछौँ न्याय समितिले छानबिन गर्दैछ, न्याय समितिले छानबिन नगर्दासम्म उहाँहरूले न्याय समिति केन्द्रबाट चिठी आएर छानबिन गरेर
कर्णजी
कर्णजी
कर्णजी कर्णजी उहाँले बोल्दै हुनुहुन्छ त्यसपछि तपाईँको जवाब सुन्छु म। डन्डीराजी तपाईँ भन्नुहोस् अब डन्डीराजी तपाईँ भन्नुहोस् तपाईँको विचार राख्नुहोस् अब, किनभने अब सहमतिको कुराहरू हुन सक्ने सम्भावना छ कि छैन?
अब सहमति कुरा भानु दी एउटा दुईटा कुरामा सहमति हुन सक्छ,
जस्तै
कुरा सहमति हुन सक्छ भने हामीले सामुदायिक गुणवत्ता मासुको विधानअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउँ, त्यो बढाइसकेपछि जो जे पदमा के अरे योग्यता पुग्छ त्यो पदमा मान्छे हुन्छ, अथवा म चुनाव लडेर हार्छु भने मलाई कुनै दुःख छैन। किन दुःख छैन भने म अटोमेटिक जिल्ला महासङ्घको अहिले पनि सदस्य हो क्या। जसरी कर्णजीले आफ्नो धाक धाक धम्की देखाइराख्नु भएको छ, यहाँ राजनीतिक कुराभित्र छिराइराख्नु भएको छ, म पनि जिल्ला महासङ्घको सदस्य हो, जसरी कर्णजी जिल्ला सदस्य हुनु म पनि हो। तर अध्यक्ष उपाध्यक्ष सचिवको सदस्य हुँदा निर्वाचन प्रक्रियामा जानुपर्छ, निर्वाचन प्रक्रिया जसको विजय हुन्छ त्यसलाई हामी मान्न तयार छौँ, सहमति भने त्यही हो।
अब कर्णजी
कुरा के भने अफिस सञ्चालन सुचारू रूपमा भएको छलफल गरेर गर्न सकिन्छ, उहाँले दुई दुईवटा ताला झुन्ड्याउनु भएको छ। आज गर गुजारत गर्ने अधिकार भन्ने अधिकार कर्णजीलाई कहाँबाट आयो? हिजो यो कार्य समिति पहिलो यो कार्य समिति छैन भन्ने पहिलो प्रथम अधिवेशन हो भन्ने मान्छेले अहिले गर गुजार गरेर के अरे सुझाव पास गरेको भन्ने अहिले मैले सुन्नमा आएको छ, मैले अफिस त गएर मैले हेरेको छैन, त्यो अधिकार कहाँबाट आयो? त्यसैले अब सहमतिको कुरा के हुन सक्छ भने न्यायिक समितिले छानबिन गर्दैछ काठमाडौँले, राष्ट्रिय सचिवालयको न्यायिक समितिले, त्यो न्यायिक समितिले विधानअनुसार हामी छानबिन गर्छ, हामीलाई विश्वास छ, किनभने न्यायिक समिति विधानभन्दा बाहेक जाँदैन, विधानअनुसार जे गर्नुपर्छ हामी त्यहीमा सहमत।
तर डन्डी राज्य कर्णजीले त बधाई शुभकामना
राख्न
चाहन्छु। अब कर्णजी उहाँले त धेरै आरोप लाउनु भयो नि त, अब न्यायिक समितिले छानबिन पनि गर्दैछ, सहमतिको बाधक नबनाऊ, सहमतिमा आऊ, निर्वाचनमा जाऊ, जसले जित्छ जित्छ भन्ने कुरा गर्नुभयो नि उहाँले।
हामी चिन्छौँ भन्दा त्यो मतदान उहाँले गोप्य मतदानमा चार मतहरू खसाउने हो कि त्यो उहाँहरूको षड्यन्त्र हामीले बुझेनौँ। पहिलो मेरो कुरा निर्वाचन भनेको गोप्य मतदान मात्रै हो, त्यहाँ विधानमा कहाँनिर लेखेको छ गोप्य मतदान गर्ने भन्ने कुरा भने खुला मतदानका प्रक्रिया हुन्छन्। जब यहाँको
होइन सहमति हुन सकेन भने निर्वाचनमा जाने भन्ने विधि विधान त तपाईँलाई पनि थाहा होला नि, दुई पक्ष बिचमा सहमति भएन, क्याडरहरू तपाईँहरूका सदस्य जो हुनुहुन्छ नि प्रतिनिधिहरू हुनुहुन्छ, प्रतिनिधिहरूले सहमति गर्न सकेनन्, तपाईँहरू दुई पक्षमा सहमति हुन सकेन भने निर्वाचन कमिटी गठन गरेर स्वतः एउटा लोकतान्त्रिक पद्धति अनुसार निर्वाचनमा जाने भन्ने विधि विधान त यहाँलाई पनि थाहा होला।
निर्वाचन पद्धतिमै गएर यो भएको तपाईँले बुझ्न जरुरी
छ। मैले बुझेको छु,
पहिलो कुरा मेरो सुनिदिनुहोस् न, कसैको पक्षमा मत खुला मत दायर गरेनन् भने गुप्त जान्यो हो कि निर्वाचनको प्रक्रिया। जब निर्वाचनको प्रक्रिया भनेको खुलै रूपमा सब म उहाँको समर्थनमा छु भनेर आइसकेपछि बहुमत सिद्ध भइसके,
तर होइन उम्मेद्वार उम्मेद्वार तपाईँहरू दुवैजनाको बिचमा सहमति भएन भने आम आका तपाईँहरूका जो चाहिँ भोटर
आफै भित्रबाट जे गर्ने हो गर्ने हो, बाहिरको कुनै हस्तक्षेप छैन। राजनीतिक दलका कार्यकर्तालाई ल्याएर वडा अध्यक्ष लडिसकेका दुनियाँ लडिसकेका काङ्ग्रेसका मान्छेलाई ल्याएर निर्वाचन कमिटी बनाउने त्यो कतै लेखेको छैन। अर्को कुरा के हो भने केही चौबिसजनाले फैसला नदिएपछि गोप्य मतदानमा जाने हो, त्यो चौबिसजनाले हात खडा गरेर फैसला गरिसकेपछि हारिसकेपछि उहाँहरू भाग्नु भएको।
अब डन्डी राजे उहाँले त भन्नुभयो नि त चौबिस
न्यायिक समिति उहाँ पुग्नु भएको छ,
अब कार्यक्रमको अन्त्यमा छु म, निचोडमा जाउँ, अब निचोडमा जाउँ कर्णजी, कार्यक्रमको अन्त्यमा छु म, अब होइन हात खडा गर्नु
हस्तक्षेप गरे कि गरेन कुनै ठाउँ, त्यो हेरे कि
हजुर
गरेको
हस् यहाँहरू दुवैजनालाई कार्यक्रममा समय दिनुभयो यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन्छु। कार्यक्रमलाई सुन्नुभयो यहाँहरू सबै जनतालाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक रूपमा मुकेशजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको यो प्रस्तुतिबाट म नवरा धानुकले बिदा माग्छु। हवस् नमस्कार।